नमस्कार, कार्यक्रम फरक सवालमा स्वागत गर्छु म क्रान्ति शाह। मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्जमा हरेक दिन बेलुकी 7 बजेदेखि प्रसारण हुँदै आइरहेको कार्यक्रम फरक सवालमा हामी खास गरी राज्यका निकाय र राज्यका निकायमा रहेका कर्मचारी र त्यो सँगसँगै तिनवटै तहमा रहेका तीन तहका सरकारका जनप्रतिनिधिलाई जनता र राष्ट्रप्रति उत्तरदायी बनाउनका लागि हामी सवाल गर्दै आइरहेका छौँ र त्यो सवालको जवाफ पनि हामी माग्ने गरेका छौँ। बडो दुःखका साथ भन्नुपर्छ, वीरगन्जको नारायणी अस्पतालबाट केही तस्विर र भिडियोहरू हिजो आजको दिनमा आइरहेका छन्। ती भिडियोहरू, ती फोटोहरू हेर्दाखेरि मन कुडिएको छ। आम सर्वसाधारण जनताको मात्र नभई हामी सञ्चारकर्मी पनि विक्षिप्त भइरहेका छौँ। त्यो भयावह अस्पतालको वार्डभित्रको अवस्थाको दृश्य, भिडियो, तस्विरहरू देखेर हामी आफै सञ्चारकर्मीले हामीले जनतालाई सरकारले के दिनुपर्ने हो, के गरिदिनुपर्ने हो भन्ने विषयमा सवाल गर्दै आइरहेका सञ्चारकर्मी पनि अहिलेको यो महामारीको अवस्थामा आफूलाई निरीह महसुस गरिरहेका छौँ। कार्यक्रम फरक सवालमा आज हामी वीरगन्जको नारायणी अवस्थामा कोरोना संक्रमितहरूको उपचारको अवस्था के छ, किन त्यस्ता भिडियो र तस्विरहरू आइरहेका छन् सोसल मिडियामा, समाचार माध्यममा, यही सवालको जवाफ आज हामी खोज्दैछौँ नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सञ्जय ठाकुरसँग।
मेसो सञ्जय ठाकुरज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अब मेरो पहिलो प्रश्न नै अलि एकदमै नमिठो छ, तितो छ, के गर्ने? यो अवस्था यस्तो देखिएको छ नारायणी अस्पतालको, त्यहाँबाट जो संक्रमितहरू उपचारका लागि छन् र जो उपचारका लागि नारायणी अस्पतालमा जाँदैछन् उनीहरूको माई बाप कोही छैन जस्तो अवस्था देखिएको भिडियो र तस्विरहरू आइरहेको छ। उपचारमा लापरवाही एकदमै भइरहेको छ भन्ने ती तस्विर र भिडियोहरूले देखाइरहेका छन्। किन यस्तो भइरहेको छ डाक्टर साहब?
मैले त्यो भिडियो तस्विर हेर्न पाएको छैन, के देखाइरहेको छ
त्यसमा? एकजना वृद्ध, भर्खरै आज सोसियल मिडियामा आएको एकजना सञ्चारकर्मीले पोस्ट गर्नु भएको छ, त्यहाँ एकजना 60-65 वर्षको वृद्ध हस्पिटलको इमर्जेन्सी को त्यो कुर्सीमा बस्नु भएको छ, उहाँ हात जोडेर रुएर बिलौना गर्दै हुनुहुन्छ, मलाई अक्सिजन पाएको छैन, गाह्रो भएको छ, म के गरौँ, कहाँ जाउँ, भगवान्लाई पुकारौँ कि डाक्टरलाई पुकारौँ, मलाई बचाइदिनुहोस् बचाइदिनुहोस् भनेर त्यो भिडियो चाहिँ नारायणी अस्पतालबाट आज आएको छ डाक्टर साहब। के हो अवस्था वास्तवमा संक्रमितहरूको उपचारमा?
अब त्यो कुरा अब कुन डाक्टर साहबले भन्नुभएको छ इन्चार्जलाई, त्यस्तो अवस्था हुन नपर्ने त दुर्भाग्यपूर्ण हो। यदि कसैले गरेका छ, हाम्रो डाक्टर नर्सहरू त्यहाँ इन्चार्ज हुनुहुन्छ प्रहलादजी, अहिलेसम्म अहोरात खटिराख्नु भएको हो।
हजुर,
अब त्यो मैले थाहा पाएको छैन, त्यस्तो अवस्था यहाँ होइन। त्यो अब किन हो, अब कसले भिडियोग्राफी गर्यो? भिडियोग्राफी गर्नु बेलासम्म त बरु त्यो डाक्टर नर्स, त्यहाँ अक्सिजनको कमी छैन, बेडको कमी छैन। अहिले पनि हामीले 125 बेडमा 103 बेड अहिले भरेको छ, सबै अरू 10-15 बेड अझै खाली नै छ, 8 बेड हामी स्टाफ नै राखेका छौँ। इमर्जेन्सीमा पनि हामी बेड बढाएकै छौँ। अब सर्टेन मान्छेहरू त्यहाँ डाक्टर नर्सले यदि भिडियोग्राफी गरेर बस्नुहुन्छ, काम गरेर बस्नुहुन्न भने त्यो यदि हामीलाई दियो भने सूचना हामी उहाँलाई कारवाही गर्छौँ, किनभने त्यस्तो अवस्था आएको होइन जस्तो यदि तपाईँले भन्नुभयो।
त्यो बिरामीको कुरो, अर्को एकजना कुरुवाको पनि सँगैको भिडियो छ, उनले भन्छन् अक्सिजन खोज्न अस्पतालले हामीलाई आफै भन्छ अक्सिजन गर, त्यहाँ छ लिएर आऊ। अब त्यत्रो सिलिन्डर बोक्दा बोक्दै असिन पसिन भएको त्यो बिरामीको कुरुवाको पनि वेदना त्यहाँ देखिएको छ डाक्टर साहब। मलाई एउटा कुरा बताइदिनुहोस् डाक्टर साहब, कोभिड संक्रमितको जो उपचार हुन्छ अस्पतालमा, मैले जाने अनुसार, किनकि योभन्दा पहिलो संक्रमण म आफै संक्रमित भएको थिएँ, 13 दिन आफै म वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा भर्ना भएर उपचार गराएको थिएँ, तर त्यहाँ उपचारको सिलसिलामा त औषधि होस् या अक्सिजन होस् या जुनसुकै चिज होस्, त्यहाँ कुरुवालाई त भित्र छिर्न दिनै पाइँदैन, छिर्नै दिइदिन्थ्यो हामीलाई। तर अहिले यो नारायणी अस्पतालको अवस्था देख्दाखेरि अक्सिजन पनि बिरामीको कुरुवा आफैले फेरिरहेको, खाना पनि आफैले कुरुवाले बसेर खुवाइरहेको भन्नेका दृश्यहरू देखिरहेको छु। के हो यो प्रोटोकल चाहिँ, के हो संक्रमितको उपचारको?
ठिकै छ, प्रोटोकल भन्दा पनि पहिलाको र अहिलेको तुलना पनि गर्नुपर्छ। पहिलाको कतिजना बिएससीमा भर्ना भएको थियो, 60 थियो म पनि आउँदाखेरि,
हजुर हजुर,
होइन, अहिले कति भर्ना भएछ? जम्मा 125 बेड सुरुमै एकैचोटि 81 आयो,
हजुर।
अनि पहिलाकै डाक्टर नर्सहरू जो त्यहाँ खट्नु भएको थियो उहाँहरूलाई नै जिम्मेवारी दिएको हो मैले, निरज डाक्टर साहबलाई नै क्लिनिकल टिमको लिडर दिएको हो,
हजुर।
क्लिनिकल म्यानेजमेन्ट कसरी गर्ने उहाँकै सल्लाहमा गरेको हो,
हजुर।
हेमा सिस्टर नै सिस्टर त्यहाँ फ्रन्ट लाइनमा जिम्मा खट्नु भएको नर्सिङ इन्चार्ज उहाँलाई जिम्मा दिएको, उहाँहरूलाई जसरी सुविधा हुन्छ जे जे गर्नुपर्ने हुन्छ त्यो अनुसार गर्नुहोस् भने हो। एक्कासी कहिले काहीँ के हुन्छ भने बिरामीहरूले आफू पनि इन्सिक्योर फिल भएर बिरामीका मान्छेहरूले अक्सिजन हामीले 28 सिलिन्डरबाट 5-6 सिलिन्डर
पुर्याइदिन्छ
त्यही अक्सिजनको कमी नहोस् भनेर। अहिलेसम्म नयाँनीमा अक्सिजनको कमी कहिले भयो? तर उहाँहरूलाई के लाग्छ भन्दाखेरि साँझ पर्ने बित्तिकै सबैले आफ्नो बेडमा 3-4 भन्दा बढी नै सिलिन्डर
त्यो भिडियोमा त्यो दृश्य पनि देखिएको छ, एउटा संक्रमितको बेडको छेउमा 4-4 सिलिन्डर ठडाएको भिडियो देखिएको छ।
अनि ताना तान गरेर लानुहुन्छ, एक दिन त पुलिस बोलाएर हामीले पार्नु पर्ने, अहिले चाहिँ टोकन दिएर व्यवस्था गरेका छ। समस्या के छ भन्दाखेरि इनसेक्युरिटी फिलिङ थियो, अब अहिले बिस्तारै घट्दैछ कि उहाँहरूले आफै तान्नुहुन्छ। हामीले सम्पूर्ण गार्डलाई मेस्टरलाई पिउनलाई फर्स्ट प्रायोरिटी दिएर अक्सिजन सिलिन्डर क्यारी गर्नलाई राखेका छौँ। उहाँहरूले पनि दिन रात काम गर्दा गर्दै छाती दुखिसक्यो, के बिरामी भइसक्यो इन्फेक्सन, तर हामीले अब पेसेन्ट पार्टीले जबरजस्त अब आफ्नो इन्सिक्योर अरूले लाला कि भनेर आफैले तान्नुहुन्छ। अब त्यसलाई हामीले उपचार गर्ने कि हामी झगडा गरेर बस्ने कतिवटा राम्रो बिरामी
होइन। यो संक्रमितको उपचारको प्रोटोकल चाहिँ के हो यो सेकेन्ड वेभमा चाहिँ मलाई भनिदिनुहोस् त?
प्रोटोकलको कुरा गर्नुहुन्छ भने नयाँनी अस्पतालको जनशक्ति र रिसोर्सेसहरू के हो त्यो पनि हेर्नुपर्ने हुन्छ। हामीले 10 बेडभन्दा बढी यदि त्यो प्रोटोकल अनुसार काम गर्ने हो भने 10 बेडभन्दा बढी आइसियु बेड चलाउन सक्षम
हुन्छ।
सरकारले के भन्यो भन्दाखेरि 50% बेडको आइसियु गर्नु, एकैचोटि रस आयो पेसेन्टको, हामीले होल प्रदेशमा कोही एउटा बेडमा राख्ने स्थिति थिएन। जनकपुरदेखि यहाँसम्म हामीले 40 बेड सुरु गऱ्यौँ, सबै मान्छे यहाँ आएर भर्ना भयो, सुरुदेखि त्यही भयो। अनि हाम्रो जस्तो निर्देशन आयो पहिलाकै एक्सपिरियन्सको आधारमा हामीले गऱ्यौँ। हामीले कुरुवालाई रोक्न खोज्दाखेरि हाम्रो गार्डमाथि र हाम्रो स्टाफमाथि एट्याक भयो, सफल भएनौँ। किन भन्दाखेरि कुरुवाले मान्दै मानेन, हामी जबरजस्ती बस्छौँ, हामी आफ्नो बिरामीको केयर हामी आफै गर्छौँ। अनि हामीले
होइन त्यस्तो गर्दाखेरि त्यस्तो गर्दा हजुर
पुरा कुरा सुन्नु
हजुर,
हामीले एक टेस्ट प्रोसेसका सिटी नर्सलाई 2-3 पिट्यो, गार्डलाई पिट्यो, तल्चा लगाउन जाँदाखेरि तपाईँ बाहिरबाट बसेर हेर्नुहोस् भने मानेन। त्यसपछि निरज डाक्टरलाई हामीले सोध्यौँ तपाईँले लास्ट इयर गर्नुभएको अनुसार गर्नुहोस्, उहाँले के भन्नु हेर्नुहोस् लास्ट इयरमा धेरै बवाल भयो, मान्छेलाई एकचोटि भित्र पसाएपछि नमरेसम्म मरेपछि पनि उता जिम्मा लगाइन्थ्यो अनि मान्छेले बवाल गर्थ्यो, त्यही भएर पिपी लगाएर मास्क र फेस सिल्ड लगाएर बेला बेलामा हामीले उहाँहरूले इच्छा छ भने हेर्न दिने र जान दिने गर्नु भन्नुभयो। मैले त्यो सम्भव हुँदैन त्यो गर्नु हुँदैन भने इन्फेक्सन छ अनि त्यसपछि कुरुवाहरूले मानेन, कुरुवाहरूले पनि मानेन। अनि त्यसपछि हामीले कमसेकम 2 व्यवस्था गऱ्यौँ, तपाईँ फेस मास्क र त्यो के भन्छ सिल लगाउनु र बेला बेलामा एन्टिजेनको व्यवस्था टेस्ट गर्ने व्यवस्था पनि गर्नु भनेका छौँ, हप्ता हप्तामा एन्टिजेनको टेस्टको व्यवस्था गर्ने, चार्ज हुने बेलामा पनि टेस्ट गरेर नेगेटिभ छ भने मात्रै जाने भनेका छौँ। र गार्ड र पिउनहरू बेचारा आई त्यो सिलिन्डर तान्दा तान्दै परेशान थिए, यो बिचमा कतिपय भिजिटरहरूले जबरजस्ती सिलिन्डर आफूले नै लग्ने गरे थियो त्यो पनि होला, तर हामीले लगाएको छैनौँ, हामीले पुरा आफैले गरेका छौँ। खाना पनि हामीले सुरुदेखि आफ्नै हस्पिटलको मेसबाट दिएका छौँ। अब यसमा पनि गाह्रो के भन्दाखेरि सुरुमा कतिपय मान्छेले होइन हामी यहाँको खाना खाँदैनौँ हामी घरबाटै ल्याउँछौँ, अब त्यो त फ्रिडम छ, अब यहाँको खाँदैन भनेपछि जसले खान्छ त्यसलाई दिइरहेछौँ, जो खाँदैन भने आफै जान्छ। अब र वार्ड एटेन्डेन्ट र जुन प्राइभेट हस्पिटलमा चाहे अरू ठुल्ठुलो हस्पिटलमा जति दरबन्दी हुन्छ बिरामीलाई, एउटा बेडमा 2 नर्स चाहिन्छ, आइसियुमा 5 बेडमा एउटा डाक्टर चाहिन्छ, एटेन्डेन्ट चाहिन्छ, त्यति दरबन्दी त हामीसँग छैन। फेरि जेनरल सर्भिस पनि हामी दिएकै छौँ, अपरेसन सर्भिसहरू दिएकै छौँ, डायलिसिसको छुट्टै व्यवस्था गरेका छौँ, प्रसुति र सिएसको कोभिडको नन कोभिडको छुट्टै गरेका छौँ, इमर्जेन्सी पनि कोभिड नन कोभिडको छुट्टै गरेका छौँ, आइसियु पनि कोभिड नन कोभिडको छुट्टै गरेका छौँ। त्यति म्यान पावर त छैन नि, त्यही भएर पेसेन्ट पार्टी पनि अलिकति इन्डाइरेक्ट रूपमा इन्भल्भ छ, तर हामीले गर्न नसकेको होइन, हामीले आफ्नो क्षमता भन्दा
होइन। डर साहब तपाईँहरूको कार्यक्षमता र तपाईँहरूको यो अहिलेको मेहनत माथि मैले प्रश्न उठाउन खोजेको होइन, मैले जुन भिडियोमा दृश्यहरू देखिरहेको छु यहाँले पनि अखरी भन्नुभयो कुरुवाहरू मानेनन् उनीहरूले चाहिँ विश्वास भएन त्यस कारणले आफै गर्छौँ हामी आफै गर्छौँ आफै बस्छु भने, तर त्यसो भन्दाखेरि तपाईँले भन्नुभयो पिपी र मास्क लगाएर चाहिँ कुरुवाहरू चाहिँ त्यहाँ जान सक्छन् बिरामी लिएर बस्न सक्छन् त्यो पनि निश्चित समयका लागि, तर भिडियोमा त कसैले पनि पिपी लगाएको देखिएको अवस्था छैन, मास्क पनि लगाउने अब ढङ्ग त्यो नपुगेर हो कि जानी जानी त्यस्तो गइरहेछन् त्यो पनि त्यस्तै बिजोग अवस्था छ। भनेपछि यसरी असुरक्षित भएर त्यहाँ जाँदाखेरि संक्रमित बिरामी लिएर कुरुवाहरू यसरी असुरक्षित बस्दाखेरि झन् यो त एउटा बिरामी निको पार्न ल्याउने जो घरका सदस्य हुन्छ झन् 4 झन् बिरामी भएर त्यहाँबाट निस्किने अवस्था देख्दैछु त मैले डाक्टर साहब।
त्यस्तो छैन, सुन्नुहोस् है, त्यस्तो गर्दाखेरि एकचोटि हेमासिसले टाइट गर्नुभयो, तपाईँले उल्टो पिटाई खान अवस्था आएपछि सबै भागा भाग भयो नर्सहरू हाम्रो कतिचोटि गऱ्यो उनीहरूले मान्दै मान्दैन हामीले पुलिसलाई पनि भन्यो राखिदिउँ पुलिस चाहिँ नै सक्दैन भन्यो अब हामीले गर्ने के अब रह्यो हाम्रो यदि क्षमता अनुसार काम गर्ने हो भने हामीले दसवटा बेडमा आइसियू मात्रै सीमित गर्नुपर्ने हुन्छ जस्तो तपाईँले भन्नुभएको छ नि हिसाबले गर्यो भने दसवटा बेडमा हामी एनफ सर्भिस दिन सक्छौँ आइसियू बाँकी वार्डमा हुन्छ पूर्वालाई बाहिर राखेर गर्न सकिन्छ टाइम टाइममा जान दिन हेर्न दिनलाई मात्र हुन्छ बेड साइडमा जान नदिने गर्यो भने दसजनाको क्षमताभन्दा बढी आइसियू चलाउन सकिँदैन अहिले महामारीको सिचुएसन हामीले लाइफ बचाउनु छ धेरैलाई लाइफ नबचाइकन हामीले खालि क्षमता मात्रै हेरेर भयो भने त अरू जस्तै हुन्थ्यो होल प्रदेशमा कोहीले पनि सुरु गरेन हामीले सुरु गर्थ्यौँ हामीले कमसेकम 150-200 मान्छेको त ज्यान बचायौँ 350 भन्दा बढी मान्छे सिरियस सबै भर्ना भयो त्यसमा 50-60 मात्रै डेथ भएछ त्यो पनि हाई हो तर हाम्रो अवस्था हेर्दाखेरि हस्पिटलमा आउने बिरामीको अवस्था हेर्दाखेरि त्यो कमै हो किनभने एकदम सिरियस सिरियस बिरामी त्यही भएर अब यस्तो यस्तो कालमा हाम्रो प्रोटोकल र यो फलो गर्यो जनशक्तिको त्यो फलो गर्यो हामी आवश्यकता छ भने रुँदै कराउँदै बसेर अनि हामी फल्दैनौँ बेडहरू एक्सपान्सन गऱ्यौँ भने बिरामी चाहिँ नि अझै व्यापक स्थिति हुन्थ्यो तपाईँले यो के हेर्नु भएको थियो यो धेरै व्यापक स्थिति हुन्थ्यो हामीले त्यो मानवीय ग्राउन्डमा सुरु गऱ्यौँ अब रह्यो तपाईँले भने जस्तै इन्फेक्सन सर्दैन किनभने हामीले टाइम टाइममा एन्टिजेन टेस्ट गर्न सल्लाह दिएका छौँ हप्ता हप्तामा कुर्बाको डिस्चार्ज हुनेवाला पनि कुर्बाले एन्टिजेन टेस्ट गर्ने भनेका छौँ हामी हेमा सिस्टरलाई भनिसकेका छौँ उहाँले गराउनुहुन्छ जो मान्छ अब जो मान्दै मान्दैन यो मास्क लगाउने कुरामा पनि कोही कोही मान्दैन म लगाउँदिनँ भन्छ के गर्नुहुन्छ पुलिसै गयो यहीँ हाम्रै बिटको पुलिस गयो चेक जाँच गर्न हेमा सिस्टरले रोक्नु भएन तपाईँ पिपी लगाएर मात्रै भित्र म लगाउँदिनँ अनि मिसबिहेभ गर्छ अब हामीले सिस्टरले डाक्टरले हेल्थ वर्कर एकदम कम सङ्ख्यामा छ यतिका धेरै एकैचोटि बिरामीहरूको अवस्था छ धेरै सिरियस छ त्यहाँ हामी यति स्ट्रेसमा छौँ हामीले काम गर्ने कि झगडा गरेर पिटाई खाएर समस्या त्यो छ अब डिसाइड गर्नु पर्यो यो सानोतिनो भिडियो जसले गर्छ त्यो पनि मलाई लाग्छ प्रोपोगेन्डा गर्नलाई नै हो यसमा फेसिलिटेट गर्नुभन्दा पनि प्रोपोगेन्डा गर्नु हुँदैन
डाक्टर साहब किञ्चित तपाईँले यो नसोचिदिनु होला कि हामी स्वास्थ्य कर्मीहरूको मनोबल गिराउनका लागि यस्ता प्रश्नहरू गरिरहेका छौँ डर लागेर हामी प्रश्न मैले मेरो व्यक्तिगत कुरा गर्दा मलाई डर लागेर मैले प्रश्न गर्दैछु जुन हिसाबले एक त बिरामीको रोदन सुनियो होइन त्यो सँगसँगै त्यहाँ भित्र वार्डको जुन भिडियोमा देखाइएको छ बेड संक्रमितको बेडमै बसेर कुरुवाले खाना खुवाइरहेको छ मास्क झिकेर खाना खुवाउनै पर्छ खुवाइरहेका छन् भनेपछि एउटा निको बनाउन भनेर हस्पिटलमा गएको संक्रमितले झन् आफ्नै परिवारका झन् तिनजना दुईजनालाई उल्टै संक्रमित बनाएर ल्यायो भने त्यो संक्रमणको चेन ब्रेक कसरी हुन्छ संक्रमण कसरी घट्छ डाक्टर साहब मेरो चिन्ता र डरको विषय यो हो डाक्टर साहब
तपाईँले सोधेको एकदम राम्रो अब यहाँ मात्रै इन्फेक्सन सर यस्तै कम्युनिटी ट्रान्समिसन सबैतिर भयो त त्यो पनि हेर कसैले तपाईँले भन्यो कम्युनिटीमा गाउँका गाउँ इन्फेक्सन सरिया छ यो कम्युनिटी ट्रान्समिसन जाँदाखेरि हस्पिटलबाट मात्रै सर्यो कि कहाँबाट सर्यो त्यो पनि हेर्नु कहाँ कहाँबाट आइरहेको छ बोर्डर कति कन्ट्रोल छ आवागमन कति कन्ट्रोल छ कहाँबाट के सरिरहेको छ हरेक गाउँ गाउँमा हरेक फ्यामिलीमा सरेको छ यो तपाईँ टेस्ट गर्यो भने सबले इन्फेक्सन
डाक्टर साहब मैले होइन अन्तबाट सरिया छ सरिरहेछ ठिक छ नाकाको पनि तपाईँले कुरो उठाउनु भयो त्यो हामीले पनि देखिरहेका छौँ अझै पनि आवागमन पूर्ण रूपमा रोकिएको छैन खेतको बाटो नहरको बाटो हुँदै मान्छे छिरिरहेको अवस्था छ तर अस्पतालबाटै फेरि संक्रमण सर्नु बढ्नु भनेको त राम्रो कुरो भएन नि डाक्टर साहब
त्यहाँ सरिया छैन त्यही भएर त मैले भनेको पिपी लगाउनलाई प्रयास गर्ने हो नभए एन्टिजेन टेस्ट हप्ता हप्तामा गर्नुहोस् मैले भनिसकेँ नभए अर्को कुरा हामीले सोच्नुपर्ने हुन्छ यदि यस्तै हुने हो भने हामीसँग उपलब्ध स्रोत साधनले हामी यो बेड सङ्ख्या घटाएर 5-10 मात्रै उपचार गर्न थाल्यौँ र सबैले हामी आफै बसेर खुवाउन थाल्यौँ भने मात्रै हुन्छ नभए हाम्रो जुन जति छ नि जनशक्ति र यसले तपाईँको 100-150 बेडमा 75 बेड आइसियू चलाउने क्यापेसिटी हुँदैन जब सबैले हामीले खुवाउने दिशा फेराउने त्यो गर्ने गर्यो भने अब एकचोटि हेर्नुहोस् त्यहाँ कुरुवाले खुवाउँदैमा पनि कतिको लक्षण आएको छ कतिलाई सरेको छ कतिको एन्टिजेन पोजिटिभ छ त्यो पनि हेरिदिनु न त्यहाँ यदि सरेको भए एन्टिजेन पोजिटिभ आउँथ्यो नि त टेस्ट पोजिटिभ आउँथ्यो नि त हामीले त्यो भनिदिएका छौँ टेस्ट गर्ने पिपी लगाउने अनि उहाँ पुरानै एक्सपिरियन्सको आधारमा हेमा सिस्टर र निरज डाक्टरले नै भन्नुभएको केही दिनको लागि जान दिने तर उहाँहरूले नमानेपछि जबरजस्ती गरेपछि हामीले पुलिसलाई पनि गुहार्यौँ त्यहाँ बसिदिनुहोस् हेरिदिनुहोस् गार्डलाई पिट्यो अब के गर्ने भनिदिनुहोस् मलाई उपचार गर्नलाई 10 बेडमा झर्ने कि 75 बेड र 125 बेड चलाइरहेको किनभने 125 बेड चलाउँदा त पुगिरहेको थिएन होल प्रदेशको मान्छे यहाँ आउँछ बेचारा गराइरहेछ मरिरहेछ अब यदि बेड सङ्ख्या घटाइदियो भने हाम्रो क्षमता अनुसार काम गर्यो भने अनि त्यसले फ्रुटफुल रिजल्ट दिन्छ कि यसले फ्रुटफुल अब त्यहाँबाट सर्यो भने ब्लेम मात्रै हो किनभने हामीले टेस्ट गर्न लगाउँदाखेरि अहिलेसम्म कुर्बामा कसैमा सरेको मैले पाएको छैन लक्षण भएकोलाई तुरन्तै टेस्ट गर्ने क्वारेन्टाइनमा यहीँ पनि बेडमा राखिदिने हो हामीले र यदि एन्टिजेन पोजिटिभ छ भने डिस्चार्ज नगर्ने उहाँलाई यहीँ राख्ने भनेर भनेपछि हामीले त प्रिकसन त लिएको छ नि,
सावधानी अपनाएको छ, ठिकै छ ठिकै छ यहाँले भन्नु। तर मेरो आग्रह पनि छ, जो त्यसरी कुराहरू बसिरहन्छ, डक्टरलाई अहिले भगवान् भन्दै हुनुहुन्छ तपाईँ एकातिर, अर्कोतिर तपाईँले डक्टरले गर्ने उपचार विश्वास गर्नुहुन्न, डक्टरप्रति विश्वास गर्नुहुन्न भने यो गलत हुँदैछ। तपाईँ आफ्नो बिरामी निको पार्न भनेर हस्पिटलमा लिएर जानु भएको छ, तर एउटा त्यो बिरामी सँगसँगै तपाईँ चारवटा बिरामी भएर कथम कदाचित आउनुभयो भने यो राम्रो छैन। डक्टर साहबहरूको कुरो, नर्स सिस्टरहरूको कुरो, अन्य स्वास्थ्य कर्मीहरूको कुरो, प्रहरी प्रशासनको कुरो तपाईँहरूले बुझिदिनुहोस् भनेर हामी पनि बार बार आग्रह गरिरहेछौँ डक्टर साहब। भोलि गएर यो सङ्क्रमण घट्नुको साट नबढोस्, त्यस्तो अप्रिय दिन नआओस् भन्ने ध्येय राखेर, उद्देश्य राखेर मैले डक्टर साहबसँग यी कुराहरू गरिरहेको छु, र आम सुन्ने श्रोताहरूलाई पनि भन्दैछु, प्लिज प्लिज, अहिलेको अवस्था सहज छैन। पोहोरको जस्तो कोरोना सङ्क्रमणको अवस्था अहिले छैन, अवस्था भयावह छ। स्वास्थ्यविद डक्टर साहबहरूले भनिराख्नु भएको छ यो 3 हप्ता चाहिँ एकदमै सङ्कटपूर्ण र चुनौतीपूर्ण अवस्था छ, त्यस कारणले प्लिज यो डक्टर हामीले भनेको कुरा आउँदा पनि डक्टर साहबले भनेको कुरा चाहिँ सुनिदिनुहोस् भन्ने हामी पनि आग्रह गरिरहेछौँ डक्टर साहब।
एउटा आग्रह गर्छु म तपाईँले पनि सबैलाई, यसलाई अब हेर्नुहोस् यो कम्युनिटी ट्रान्सफरमा गइसकेका छ, कहाँ कसलाई सर्छ, हस्पिटलमा सर्छ सर्दैन त्यो अब क्वेसनै रहेन।
हजुर,
यो भनेको तपाईँ प्रोटोकलको सुरुको अवस्थामा, महामारीको सुरुवाती अवस्थामा त्यो हो, किनभने अरू ठाउँमा सर्ने अवस्था थिएन, हस्पिटलमा सर्ने अवस्था थियो भने त्यो बेलामा हामीले कुरालाई प्रवेश गर्न दिनु हुँदैन, अहिले पनि दिनु हुँदैन। तर अहिले सबै समाजमा कम्युनिटी ट्रान्समिसन भइसकेको अवस्थामा या हामीले नसकेको ठाउँमा पिपी लगाएर र एन्टिजेन टेस्ट गरेर एन्टी कुरुवालाई अलिकति एलाउ गर्नु भनेको त्यो त्यस्तो प्रोटोकलको खिलाफ हुँदैन। बरु हामीले सेवा धेरैलाई दिइरहेछौँ, त्यो अझै फर्दर एक्सपान्सन गर्छौँ। हामीले दुइटै मिलेर काम गर्ने हो, हाम्रोसँग जति जनशक्ति छ त्यसले पनि गर्ने हो, हामी पनि जनशक्ति सरिरहेको छ नि, इन्फेक्सन सबै बिरामी भइरहेको छ नि, अनि कुरुवाहरूलाई तर दुइटैलाई गर्न कसरी बताउँछ नि, दुइटै कुराले हामीले पिपी लगाउनु पर्यो, पिपी लगाएर जानु पर्यो, कुरुवा होस् या जो होस् हामी सिकाउँछौँ, त्यहाँ सिकाउने सिस्टरहरू छ, अनि उहाँको कुरा मानिदिनुहोस् र एन्टिजेन टेस्ट गर्नुहोस्। मैले भनिहाल्छु हप्ता हप्तामा सबै कुरुवाको एन्टिजेन टेस्ट गर्ने र डिस्चार्ज हुने बेलामा पनि एन्टिजेन टेस्ट गर्ने। डिस्चार्ज हुँदाखेरि यदि कोही कुरुवा पोजिटिभ छ भने घर नजाने, यहीँ राख्ने, हामीले भनिहाल्छौँ, हामी प्रोटोकल बनाएछौँ।
भनेपछि
यो आधारमा हामीले म्याक्सिमम मान्छेलाई सर्भिस दिन सक्छौँ। होइन, पुरानै त्यो जिद्दको कुरा भयो, हामीलाई क्रिटिसाइज कमेन्टको कुरा भयो भने हामी सीमित स्रोत साधनमा जति सक्छौँ 10-15 बेड मात्रै चलाउन सक्ने सामर्थ्य हुन्छ, अनि जतिसुकै कर्मचारी भर्ना गरे पनि यसले तत्कालै तपाईँको त्यो सेवा एटेन्डेन्ट वार्ड एटेन्डेन्ट र त्यो खुवाउने पियाउने दिसा पिसाब फेराउने म्यान पावर त हस्पिटलमा छैन, दरबन्दी त्यो राख्नै सकिँदैन, राखे पनि ह्युज एमाउन्टको त्यो हुन्छ, त्यो कहिलेसम्म राख्ने र कहिले उपचार सुरु गर्ने, अहिले जनकुटदेखि यहाँसम्मको अवस्थै त्यही हो, सबैसँग इन्स्ट्रुमेन्ट त्यो कसैले चलाएन, किनभने हामीसँग जनशक्ति छैन भनेर कराएर बस्यो, रोएर बस्यो। हामी त सुरुमै जे जनशक्ति त्यहीबाट सुरु गरिदिइहाल्यौँ र लास्ट इयरको एक्सपिरियन्स जो थियो त्यसैलाई राखिदियौँ, त्यहाँ निरज राख्छ होस् चाहे हेमा सिस्टर होस् चाहे उदय राख्छ होस् चाहे अरू जोसुकै सबलाई राखिदिउँ हामी पालो पालो, उहाँहरूले नै फलो गराउने हो, मैले फलो गराउनु भन्दा पनि उहाँहरूको निर्देशनमा म चल्ने, उहाँहरूको लास्ट इयरको एक्सपिरियन्स जे जे भन्नुहुन्छ त्यही अनुसारको प्रोटोकल बनाइदिने हो, उहाँहरूकै एडभाइसमा हामी चलिरह र धेरै जस्तो मान्छेले सेवा पनि पाएको छ। लास्ट इयरको म तपाईँलाई डाटा दिन्छु, जम्मा 500 समथिङ पेसेन्ट भर्ना भएको, त्यसमा सिरियस केस भनेको 138 मात्रै भर्ना भएको हो। अहिले हेर्नु सबै सिरियस केस 350 केस यहाँ भर्ना भइसक्यो, त्यसमा 150 माथि केस 200 हारिमा उपचार भइसक्यो। अनि हेर्नुहोस् लास्ट इयरको तुलना तपाईँ गर्नै सक्नुहुन्न, लास्ट इयरको जुन म्याग्निट्युड थियो प्रब्लमको त्यो र अहिलेको आकाश जमिन फरक छ। लास्ट इयर कम्युनिटीमा ट्रान्समिसन भइसकेको थिएन, अहिले कम्युनिटीमै ट्रान्समिसन भएर यहाँ पेसेन्ट आइरहेको छ, भनेपछि सेफ त कतै छैन। त्यही भएर हामीले एक्लो चाहिने सबै गर्न सक्दैनौँ, यति सेवा दिनलाई अरूले त सकेका छैन, योभन्दा 50% सेवा दिन सकिरहेको छैन जनकपुर र यहीँ प्रदेशको अरू हस्पिटलहरूमा, भने हामीले यतिका सेवा दिइरहेछौँ। र यो हाइपोथेटिकल क्वेसन हो कि त्यहीँबाट सरिया छ पूर्वमा, त्यो सरिया छैन, किनभने हामीले एभिडेन्स बेस काम गर्ने हो, हामीले एन्टिजेन टेस्ट गर्ने हो,
खतरा डर साहब हुन त यो स्वास्थ्य सम्बन्धी कुरा टेक्निकल कुरा हो, तपाईँलाई थाहा होला बढी हामीलाई भन्दा, भनेपछि कुरुवाहरू सँगै संक्रमितसँग बस्दाखेरि सङ्क्रमण सर्दैन हो,
अनि डाक्टर नर्सलाई सर्दै सर्दैन।
मैले नजाने कुरा त तपाईँलाई सोध्न पाएँ नि डर साहब, यसलाई गलत अर्थ नदिन्छु
म भन्छु। हेर्नुहोस् हामी सम्भव छैन हरेक वार्डमा हरेक बेडमा एटेन्डेन्ट राख्न, हामीसँग छैन त्यति म्यान पावर। त्यही भएर हामीले उहाँहरूलाई के रिक्वेस्ट गरेका छौँ, दुईवटा कुरा गरिदिनुहोस्, डाक्टरले पनि नर्सले पनि दुईवटा कुरा गर्छ, पिपी लगाएर जान्छ र एन्टिजेन टेस्ट गर्छ। त्यस्तै कुरुवाहरूले पनि कुनै सेवा आफ्नो आफन्तलाई दिनुहुन्छ भने पिपी लगाइदिनुहोस् मानिदिनुहोस्, अनि सिस्टरहरूले भनेको कुरा मानिदिनुहोस्, कसरी आफूलाई सुरक्षित राख्ने त्यो उहाँ सिस्टरले सिकाउनुहुन्छ, डाक्टरले सिकाउनुहुन्छ, र बेला बेलामा एन्टिजेन टेस्ट गर्न भनिहाल्छु, 7 दिनमा एन्टिजेन टेस्ट गरिदिनुहोस्।
यतिले सुरक्षित हुन सकिन्छ। यसमध्ये कोही इन्फेक्टेड छ भने हामीले उपचार गर्छौँ, त्यही यदि इन्फेक्टेड छैन भने मात्रै सुरक्षित साथ घर जानु, सो द्याट गाउँघरमा पनि तपाईँबाट इन्फेक्सन नसक्छ, त्यति मात्रै हो।
त्यही त हामी पनि आग्रह गर्दैछौँ, कुरुवा हुनुहुन्छ या कोही हुनुहुन्छ, डाक्टर साहबले अहिलेको समयमा डाक्टर साहबलाई भगवान् तपाईँ भन्दै हुनुहुन्छ, मान्दै हुनुहुन्छ भने डाक्टर साहबले भनेको कुराहरू चाहिँ मानिदिनुहोस्, उहाँको कुराहरूमा विश्वास गरिदिनुहोस् भन्ने आग्रह हाम्रो पनि छ। डाक्टर साहब यो रेडियो सुन्नुभएका सबै श्रोताहरूलाई पनि र डाक्टर साहब
भने नि हजुर किनभने नि अहिले हेर्नुहोस् न विश्वव्यापी रूपमा हेर्नुहोस्, इन्डियामा हेर्नुहोस् या कहीँ हेर्नुहोस्, कुरुवाहरू अहिले कुनै पनि हस्पिटलमा हस्पिटलको जनशक्ति पर्याप्त छैन, कुरुवाहरू इन्भल्भ सधैँ छ ट्रिटमेन्टमा हरेक ठाउँमा, लास्ट इयरको तुलना गरेर हुँदैन, अहिलेको तुलना अब तेस्रो लहर आयो भने झन् योभन्दा बढी भ्यालो होला कि भन्ने आशंका छ, तर सकेसम्म हामी त्यो तेस्रो लहरको त्यो आशंका गरेका छैनौँ, तर इन्डियामा आशंका गरिरहेछ भनेपछि कुरुवाले बेडमा बाटोमा घाटोमा सबैतिर इन्भल्भ भएको छैन, त्यो सर्ने भन्दा पनि हामी प्रोटेक्सन सावधानी कसरी अपनाउने भनेर
सहयोग
त गर्नै पर्यो, सहयोग नगरिकन हुँदै हुँदैन कुरुवाले।
अर्को 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 कुरो नि डाक्टर साहब, अहिले जहिले पनि एउटा बाहिर सोसियल मिडियामा अथवा समाचारहरूमा हल्लामा पनि के आइरहेछ भने वीरगन्जमा भेन्टिलेटरै छैन, भेन्टिलेटर नपाएर चाहिँ सङ्क्रमितहरू अकालमा मृत्युवरण गरिरहेको छ, रेमडिसिभिर पाइरहेको छैन, त्यही कारणले बिरामीहरू मरिरहेको छ भन्ने चाहिँ सोसियल मिडियामा लगायत सबैतिर यो कुराहरू आइरहेको छ। यो सँगसँगै तपाईँले आफ्नो फेसबुक स्टेटसमा सम्भवतः हिजो मात्रै तपाईँले लेख्नु भएको छ, यो दुइटै कुरालाई भेन्टिलेटर र रेमडिसिभिरलाई सँगै जोडेर लेख्नु भएको छ, के हो वास्तवमा भेन्टिलेटरै नपाएर चाहिँ मान्छेहरू मरिरहेको हो, रेमडिसिभिरै नपाएर मान्छेहरू मरिरहेको हो डाक्टर साहब?
हाम्रो मेडिकल सोसाइटी डाक्टर नर्सले एउटा सोसल रिस्पोन्सिबिलिटी भन्ने हुन्छ के, प्रोफेसनलिजममा खालि डाक्टरी पढेर नर्स पढेर हुँदैन, सोसल सोसाइटीप्रति उत्तरदायित्व भएर उत्तरदायी भएर अलिकति समाचार सम्प्रेषण गर्नुपर्ने हुन्छ र हामीले सल्लाह दिँदाखेरि पनि त्यो ढाडस पढाउने किसिमले हुनुपर्छ, न कि प्यानिक क्रिएट गर्ने। यो जुन छ नि भेन्टिलेटर भनेको के हो, यो कुनै त्यो नौलो चिज होइन, मङ्गल ग्रहको कुरा होइन, यो पहिलादेखि नै चलिरहेको आइरहेको भइरहेको हो, हरेक रोगमा यो भेन्टिलेटर चाहिन्छ, हरेक हस्पिटलमा यो आइसियु र भेन्टिलेटर हुन्छ, नहुने होइन। अहिले के भयो भन्दाखेरि भेन्टिलेटरको अत्याधिक डिमान्ड भयो किनभने कोरोनामा सबै सिरियस पेसेन्ट भयो, तर भेन्टिलेटर के हो पनि बुझ्नुपर्ने हुन्छ, भेन्टिलेटर भनेको कृत्रिम सास फेराउने मेसिन हो जसले अक्सिजन चाहिने पोक्सोसम्म पुऱ्याइदिन्छ। अब यो विभिन्न मेथडबाट अक्सिजन पुऱ्याइन्छ, पहिला पाइपबाट दिन्छ, भएन भने फेस मास्कबाट दिन्छ, मास्कबाट पनि भएन भने डिफ्रेन्ट किसिमको मास्कहरू छ, भेन्चुरी मास्क भन्छ, रिजर्भायर मास्क भन्छ, त्यसपछि पनि यदि अक्सिजन लेभल चाहिने जति पुगेन भने हामीले विभिन्न डिभाइसहरू, त्यो पनि भेन्टिलेटरै हो, जस्तै सिप्याप भन्छ, बाइप्याप भन्छ, अहिले हाई फ्लो नेजल क्यानुला भन्छ, त्यो पनि एक किसिमको भेन्टिलेटरै हो, भेन्टिलेटर भनेको सास फेराउन सहयोग गर्ने मेसिन हो। अब रह्यो जुन अहिले प्यानिक क्रिएट गरेका छ, त्यो भनेको लास्टको भेन्टिलेटर जुन ट्युब हालेर बेहोस गरेर ठुलो मेसिनमा राख्ने भेन्टिलेटरलाई भनेको छ, त्यो सबैलाई आवश्यक पर्दैन कोरोनामा, खास गरेर जति पनि एक वर्षको अनुभव छ चाइनादेखि लिएर अमेरिकादेखि लिएर अहिलेसम्म, यो ट्युबबाट राख्ने भेन्टिलेटर ठुलो खालको भेन्टिलेटरमा जाने मान्छेहरूमा प्रायः जसो डेथ भएको छ, जति पनि यहाँ पनि सर्भाइभ भएको छ डिस्चार्ज भएको छ त्यो बाइप्याप सिप्यापमै राम्रो भइरहेको छ। तपाईँ डाक्टर अब जो प्रत्यक्ष उपचारमा संलग्न हुनुहुन्छ सोध्नु होला, यहीँ पनि निरज डाक्टर होस् या सरोज डाक्टर होस् या सिस्टरहरू हेमा सिस्टरलाई सोध्नुहोस्, प्रायः जसो ट्युब राखेर बेहोस गरेर ठुलो भेन्टिलेटरमा राखेको मान्छेमा कमै मान्छे बाँचेको छ, प्रायः जस्तो मरेको छ, तर जसलाई बाइप्याप र सिप्याप्मा दिएको छ हाइप्रोनेसनमा ऊ म्याक्सिमम बाँचेको छ। भनेपछि यो प्राइभेट हस्पिटल चाहे हामी चाहे कोही सरकारी हस्पिटलले भेन्टिलेटर खोज्नुहोस् तिन दिन अगाडिदेखि भनिराख्ने त्यो कुनै ग्राउन्ड हुँदैन, किनभने यो स्टेप अप गर्दै जाँदा अक्सिजन थेरापीमा सिप्याप बाइप्याप टोलेट गर्यो भने इमिडिएटली त्यो आइसियुमा ठुलो भेन्टिलेटर हुन्छ, त्यसमा सार्नुपर्ने हुन्छ, तिन दिन अगाडि थाहा हुँदैन त्यसमा सार्ने हो कि होइन, किनभने पहिला त अरू भेन्टिलेटर युज नन इन्भेजिभ भेन्टिलेटर युज गरेर हेर्नु पऱ्यो नि, नन इन्भेजिभ भेन्टिलेटर त्यति महँगो पनि छैन, तपाईँको बाइप्याप 1 लाखमा आउँछ एउटा होइन, सिप्याप पनि त्यस्तै, अनि त्यो हाइपोनेजल क्यानुला पनि 4-5 लाखमा आउँछ, त्यो भेन्टिलेटर छैन भनेर प्यानिक क्रिएट गरेर भेन्टिलेटर 3-4 दिन अगाडिदेखि खोज्नुहोस् भनेपछि त्यो त मलाई लाग्छ त्यो राम्रो सल्लाह होइन, सोसल उत्तरदायित्व
त्यस्तो सल्लाह पनि त डाक्टर साहबहरूले त दिए होला नि होइन डाक्टर साहब?
हो त्यो भनेको त्यसमा इन्ट्रेस्ट के छ मैले बुझिनँ, आजै पनि तपाईँ न्युज हेर्नुभयो होला त्यहाँ गोपाल मण्डली धर्मशालामा अहिले डाक्टरले लेख्नुभयो, म खुसी भएको छु, उहाँहरूले पनि भेन्टिलेटर चाहिने मान्छे एउटा थियो रेफर गर्दाखेरि बिरामी आफन्तले लगेन, अहिले सिप्याप भेन्टिलेटर राखेर उहाँ बाँचिराख्नु भएको छ, भनेपछि हस्पिटलहरूले सिप्याप बाइप्याप मेसिन किन नराख्ने, यदि छैन भने रातारात किन्नुहोस् न, मैले अहिले रातारात एउटा दुइटा भेन्टिलेटरबाट यहाँ 25 भेन्टिलेटर ल्याएको छैन डिफ्रेन्ट टाइपको, अहिले पनि मैले 60-70 बाइप्याप मेसिन किन्दैछु होइन, त्यो त्यो त ठुलो मेसिनै सबैलाई चाहिँदैन नि, र त्यसमा गएपछि पनि बाँच्छ भने 100% क्योर हुँदैन नि, त्यही भएर हस्पिटलहरूले छैन रेफर गर्ने भनेको एउटा त्यो राम्रो होइन, प्यानिक क्रिएट भयो। अहिले पेसेन्ट त्यतिकै सफरिङ छ, पेसेन्ट पार्टीलाई पनि एकदमै मेन्टल टर्चर जस्तो भयो के। अर्को कुरा, दोस्रो कुरा जुन रेमडेसिभिर कुरा गर्नुभयो, रेमडेसिभिर सुरुमा मैले नै यहाँ ल्याएको थिएँ, 50 सुरुमा क्रेडिटमा ल्याएको थिएँ एटिकेमबाट किनेर, सबैले फ्री अफ कस्ट दिएको, 2500 आयो त्यो पनि फ्री अफ कस्ट दियो, बाँकी रहेको लास्ट इयरको अलिअलि बाँडियो पनि फ्रीमा। अब के भन्दाखेरि लास्ट इयर चाहिँ रिसर्चको तहत नेपाल सरकारले स्वीकृति दिएको थियो प्लाज्मा थेरापी पनि, मैले यहाँ फर्स्ट टाइम मैले नै स्वीकृति सुरु गरेको प्लाज्मा थेरापी र रेमडेसिभिर पहिला चाहिँ रिसर्चको बेसिसमा कुरा भयो थियो लास्ट इयर, त्यसमा केही केही बेनिफिट देखिएको थियो, तर लास्टमा आएर कन्क्लुजन के भयो भने त्यति धेरै बेनिफिट छैन यसको यो कोरोना उपचारमा। रेमडेसिभिरले सर्टेन मान्छेमा मात्रै, त्यो डाक्टरले सेलेक्ट गरेको मान्छेलाई मात्रै दियो भने अलिकति आराम हुन्छ, त्यो पनि डेथ बचाउँदैन। प्लाज्मा थेरापीको पनि त्यस्तै हो, भनेपछि जुन कुराले साइन्सले प्रुभ गरिसक्यो खासै इफेक्टिभ छैन त्यो लेखेर पेनिक क्रिएट गर्नु राम्रो होइन, त्यो डाक्टरहरूले बुझ्नुपर्ने हो जसले लेख्नुहुन्छ। अब यो त के भयो भन्दाखेरि भेन्टिलेटर रेमडेसिभिरको नाममा आतङ्क जस्तो फैलियो नि त पेसेन्ट पार्टी, उनीहरूले त के बुझ्छ भने डाक्टरले लेखिदिएपछि यो ल्याउन पायो भने बिरामी बचाउन सकिन्छ, उसको जीवन बचाउन सकिन्छ। त्यही भएर मैले फेसबुकमा पनि लेखेँ, भेन्टिलेटरमा राखेकै सबै 100% बाँच्दैन, रेमडेसिभिर राखेकै लिएकै सबै बाँच्दैन, बाइपेप र हाई फ्लो अक्सिजन क्यानुलामा दिँदाखेरि पनि धेरै बाँचेर गएको छ, भनेपछि त्यो व्यवस्था गर्नुहोस् न, कहिलेसम्म छैन छैन भनेर रेफर गरिराख्यो, त्यो त हुँदैन नि। हस्पिटलले चाह्यो भने
हात जोडेर हामी भन्दैछौँ, हामी पनि हात जोडेर डाक्टर साहबलाई भन्दैछौँ, तपाईँहरू भगवान हो हेर्नुहोस् यो परिप्रेक्ष्यमा पनि। त्यस कारण तपाईँहरूलाई जसले हामी जनताले भगवान मानिरहेछ, प्लिज यसरी दुःख दिने काम चाहिँ नगरिदिनुहोस् पैसाको लागि।
ठुलो भेन्टिलेटरमा राख्दैमा सबै बाँचेको छ र डाटा हेर्नुहोस् त, राख्ने कन्डिसन जस्तो हुन्छ त्यो ठिक छ, त्यसको लागि पनि अल्टरनेटिभ राख्ने दुई चारवटा भेन्टिलेटर, त्यो पनि त्यो जति आइसियु बेड हुन्छ नि कहीँ पनि हरेक बेडमा त्यो ठुलो भेन्टिलेटर हुँदैन, 15 बेड छ, 25 बेड छ भने 5 ठुलो भेन्टिलेटर हुन्छ, अरू त बाइप्याप सिप्यापमा त लाइफ बाँच्छ नि त, पहिला त्यो राखेर ट्राई त गर्नुहोस्। त्यो त महँगो पनि छैन, रातारात चाहिँ ल्याउन सकिन्छ, प्राइभेट हस्पिटल छ त्यति पैसा त नहुने हुँदैन होइन, तपाईँ आइसियु चलाउने तर सिप्याप बाइप्याप नराख्ने भने हुँदैन नि, राख्नु पर्यो नि।
अन्त अन्त्यमा छौँ डाक्टर साहब, समय थोरै भएको छ, यहाँसँग कुराकानी जानकारीहरू त एकदमै महत्त्वपूर्ण छन् अहिलेको यो परिवेशमा, त्यही पनि समय मा बाँधिएका छौँ हामी। अन्त्यमा भन्नुहोस् त, नारायणी अस्पतालमा कति बिरामीहरू हुनुहुन्छ र उहाँहरूको अवस्था चाहिँ के छ ताजा अवस्था?
अहिले हामीले हिजोसम्म 300-350 जति सबै सिरियस खालका, जसको अक्सिजन लेभल 20%देखि 70%सम्म थियो, जुन बहुत गाह्रो कन्डिसन हो, सबै सिरियस केस हो, त्यसमा अमेरिकन आइसियुमा पनि यस्तो मान्छे गयो भने 20%मा 20 डेथ हुने सम्भावना रहन्छ, जबकि हाम्रो आइसियु त्यति लेभलको छैन, तपाईँ आफै भन्नुभएको छ कुरुवा आफै गएको छ, त्यहाँ त कुरुवा जान पाउँदैन, त्यो हुँदैन, सबै वार्ड एटेन्डेन्ट हुन्छ, त्यो हुन्छ, भेन्टिलेटरहरू मेसिनहरू पनि अत्याधुनिक हुन्छ। तै पनि हामीले यति हाम्रो नर्स डाक्टर र काम गर्ने सबैलाई म धन्यवाद दिन चाहन्छु, यति सिरियस सिरियस बिरामीहरू 350 बिरामीले उपचार गर्दाखेरि जम्मा 50-60 भनौँ न अहिलेसम्म डेथ भएको छ, यो भनेको एक्सेप्टेबल रेन्जमै हो साइन्टिफिकली, तर पनि हामीले उनलाई पनि बचाउन पाएको भए हामी खुसी हुन्थ्यौँ, मलाई दुःख लागेछ सकेसम्म, तर हाम्रो क्षमताले भ्याएन, अलिक क्षमता बढाउने कोसिस पनि गरिरहेछौँ एउटा कुरा। अब त्यसमा के भन्छ भने म्याक्सिमम चाहिँ क्योर भएको छ, क्योरलाई कसैले हेर्दैन, डेथलाई मात्रै हेर्छ, त्यही भएर पनि प्यानिक भएको, क्योर हेर्नुहोस् त 150-200 जति सबै ठिक भएर गएको छ नि, त्यति सिरियस बिरामीहरू, त्यति मर्ने सम्भावना भएको बोकेका बिरामीहरू त्यति राम्रो भएर गएको छ, त्यसलाई हेर्नुहोस्, त्यसलाई हेर्ने बित्तिकै तपाईँको दिमागको सबै मान्छेको अलिकति शान्ति हुन्छ, नभए यो डेथलाई मात्रै हेरेर तपाईँ प्यानिक हुन्छ, प्यानिक नगर्नु, यो अहिले वेभ हो, यो तुफान हो, यो एब नर्मल सिचुएसन हो, बुझ्नु पर्यो, नर्मल सिचुएसन होइन, नर्मल थिङ्क गर्नु हुँदैन, यो पेन्डेमिक हो है, यो तुफान जस्तो हो, यसमा को बाँच्छ को मर्छ, जतिसुकै प्रयास गरे पनि अलिक बचेर बस्नु, जो बाँच्यो त्यो राम्रो हो, जस्तो प्रयास गरेर बाँच्यो राम्रो, नभए जो पनि हेल्थ वर्कर मर्या छ, डाक्टर मर्या छ, हामी नै रिस्कमा छौँ भनेपछि हामीले पनि यही ट्रिटमेन्ट दिने हो नि, हामी अमेरिका गएर ट्रिटमेन्ट गराउन सकिँदैनन्, त्यही भएर सबै एउटै डुङ्गामा छौँ, डुब्यो भने हामी सबै एकैचोटि डुब्छौँ, त्यही भएर हामी सबैले आफ्नो एउटा प्रयास गरौँ, एकअर्कालाई लान्छना लगाउने, राम्रो टाउको बचाउने, यता गर्ने उता गर्ने गर्नु हुँदैन, एकअर्कालाई सहयोग गरौँ, यो विपदको ठुलो अब अलिकति म तपाईँले आशा लाग्दो कुरा के गर्न चाहन्छु भन्दाखेरि, अब इन्डियाको ट्रेन्डमा पनि अलिकति घट्दै गइरहेको छ संक्रमण, हाम्रो ट्रेन्डमा पनि हेर्ने भने तपाईँको डेली रिपोर्टिङ मेरो हेर्नुभयो भने 70% पहिला थियो भने अहिले 30-40-50 आएको छ, 30 झरिरहेको छ, भनेपछि यो भनेको लकडाउनलाई अझै कडाई गर्ने, दुई तिन हप्ता अझै कडाई गर्यो, हामी लकडाउनले कडाई नगरे पनि हामी आफै पनि आफूले कडाई गर्नु पर्यो नि, हामीले बाहिर निस्किने
समय थोरै छ डाक्टर साहब हामीसँग, अहिले
भनेपछि पब्लिक बिहेभियर चेन्ज गर्यो भने अब इन्फेक्सन रेट घट्छ, चेन अफ ट्रान्समिसन ब्रेक हुन्छ, तर 2-3 अझै पनि जुन पुरानो बिरामीहरू छ सिरियस हुन्छ, अस्पतालहरू अझै पनि भरिने सम्भावना छ, तर चेन ब्रेक भएपछि अबको 2-3 हप्तामा इन्फेक्सन घट्दै जान्छ, यो 2-3 हप्ता धेरै गाह्रो छ, यो 2-3 हप्ता हामी बचौँ, सतर्क रहौँ, हस्पिटलमा हामीले प्रयास गर्दैछौँ, सीमित प्रोत्साहन बावजुद पनि हामी लडिरहेका छौँ। हामीले बरु हौसला बढाउनु, हामीलाई धेरै क्वेसन्सहरू, मारपिटहरू, स्कल्डिङ गर्ने यस्तो गऱ्यो भने हामी निरुत्साहित हुन्छौँ, हामी उपचार गर्न गाह्रो हुन्छ। हामी पनि त मेन्टालिटी, हाम्रो पनि मेन्टल हेल्थ राम्रो
हुनुपर्छ
है त। त्यही भएर सबैलाई म अन्न विनय गर्छु, त्यो अलिअलि काठ त्रुटि छ हेर्दै भिडियोग्राफी गर्दै यो गर्ने उ गर्ने जलिल गर्ने नगर्नुभन्दा हामीले सहयोग गर्नुहोस् न। हौसे हैसेमा हौसेमा हैसे भन्छ नि के नेपालीमा, त्यो गरौँ के
होस्टेमा हैसे
हजुर, त्यो गरौँ। त्यो गर्दाखेरि हामी हुन्छ नभए हामीसँग सीमित प्रोत्साहन छ, हाम्रो हेल्थ इन्फ्रास्ट्रक्चर त्यति स्ट्रङ छैन, अनि हामीले सहयोग नगरेसम्म हुँदैन। प्रोटोकल र यो पोलिसीको नाममा हामी बस्यौँ भने धेरैले ज्यान गुमाउनु पर्ने हुन्छ। त्यही भएर प्रिकसन चाहिँ लिउँ, टिपी प्रयोग गरौँ, पूर्वहरूले पनि एन्टिजेन टेस्ट गरौँ, हामी गर्छौँ, हामी पनि काम गर्छौँ, तपाईँहरू पनि सहयोग गर्नु लिएर जाउँ।
हस् हस् डाक्टर, यहाँको महत्त्वपूर्ण समय अनि महत्त्वपूर्ण जानकारीहरूको लागि धेरै धेरै धन्यवाद डाक्टर।
तपाईँलाई पनि धेरै धन्यवाद, मलाई यो प्रश्न गर्ने मौका दिनुभएकोमा धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नारायणी अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट मेसु डाक्टर सञ्जय ठाकुर। कार्यक्रम फरक सवालमा आज हामीसँग कुराकानी गर्दै भोलि फेरि हामी कार्यक्रम फरक सवालमा यस्तै समसामयिक विषयवस्तु र त्यो विषयवस्तुसँग सम्बन्धित अतिथिसँग जोडिने नै छौँ। अहिलेका लागि प्राविधिक मित्र दिपेन्द्रलाई धन्यवाद, म क्रान्ति शाह विदा माग्छु, नमस्कार।